نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا وحبيبنا ومولانا محمدا عبده ورسوله، صلى الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. ترتیب کے اعتبار سے سورہ بقرہ کی آیت نمبر 182 تک یہ درس ہوا تھا، چونکہ یہ ایک سلسلہ چل رہا ہے تو انشاءاللہ العزیز اسی کو مکمل کرنے کا ارادہ ہے، اسی ترتیب کو آگے بڑھانے کا ارادہ ہے. چند آیات وہ ہیں جو روزوں سے متعلق ہیں، جن میں اللہ تبارک و تعالی نے روزوں سے اور رمضان المبارک سے متعلق احکام ذکر فرمائے ہیں. تو چونکہ ہم ایک ہی مہینہ ہوا ہے، ابھی رمضان کا گزرے ہوئے، اور پھر دوبارہ روزوں کا اگر تذکرہ ہو تو آپ حضرات کہیں یہ نہ سمجھیں کہ بھائی دوبارہ سلسلہ روزوں کا شروع ہو رہا ہے، تو اس لیے ان آیات کا صرف ترجمہ کرتے ہیں. بقیہ جو تفسیر ہے اور جو مفہوم ہے آیات کا، تشریح ہے، وہ انشاءاللہ العزیز اگلی آیات کے کرتے ہیں. اللہ تبارک و تعالیٰ ارشاد فرماتے ہیں، یا ایہا الذین آمنوا، اے ایمان والو، کتب علیکم الصیام، تم پر روزے فرض کر دیے گئے، کما کتب علی الذین من قبلکم لعلکم تتقون، جیسا کہ تم سے پہلے لوگوں پر روزے فرض کیے گئے تھے. روزوں کے احکام صرف اس امت پر نہیں ہیں، اس امت کے ساتھ نہیں ہیں، بلکہ اس امت سے پہلے جتنی امتیں گزری ہیں، اللہ تبارک و تعالیٰ نے سب میں اور سب کو روزے کا حکم دیا تھا. ایام معدودات، کما کتب علی الذین من قبلکم، یہ روزے ایسے فرض ہیں جیسا کہ تم سے پہلے لوگوں پر فرض کیے گئے تھے. لعلکم تتقون، تاکہ تم پرہیزگار بن جاؤ، متقی بن جاؤ. ایام معدودات، یہ جو روزے رکھنے ہیں یہ چند دنوں کے ہیں، 360 دن میں سے 30 دن اللہ تبارک و تعالیٰ نے روزے رکھنے کا حکم دیا. 12 مہینوں میں سے 11 مہینے اللہ نے چھٹی دی ہے اور ایک مہینہ اللہ نے روزے رکھنے کا حکم دیا. فمن کان منکم مریضا، جو شخص تم میں سے مریض ہو، او علی سفر، یا سفر پر ہو، فعدت من ایام اخر، تو وہ دوسرے دنوں میں روزوں کی گنتی کو پورا کر لے. وعلی الذین یطیقونہ، اور ان لوگوں پر جو روزے کی طاقت رکھتے ہیں لیکن روزہ نہیں رکھ پاتے، فدیۃ طعام مسکین، ایک مسکین کا کھانے کا فدیہ ان کے اوپر لازم ہے. فمن تطوع خیرا، جو آدمی نفلی طور پر نیکی کے کام کرتا ہے، وہ خیر لہ، تو وہ اس کے لیے بہتر ہے. وان تصوموا خیر لکم، اور تم روزہ رکھ لو تو یہ تمہارے لیے بہتر ہے. ان کنتم تعلمون، اگر تم جانتے ہو. شہر رمضان الذی انزل فیہ القرآن، یہ رمضان کا مہینہ وہ مہینہ ہے جس میں قرآن پاک کو نازل کیا گیا. ہدل للناس، جو قرآن لوگوں کے لیے ہدایت کا ذریعہ ہے. وبینات من الہدا والفرقان، اور ہدایت کی کھلی ہوئی نشانیاں بھی ہے اس قرآن پاک کے اندر. والفرقان، یہ حق اور باطل کے درمیان میں فیصلہ کرنے والا بھی ہے. فمن شہد منکم الشہر فلیصم، پس جو شخص تم میں سے اس مہینے کو پائے تو چاہیے کہ وہ روزہ رکھ لے. ومن کان مریضا او علی سفر، اور جو مریض ہو یا سفر کی حالت میں ہو، فعدت من ایام اخر، دوسرے دنوں میں روزوں کی گنتی کو پورا کر لے. یرید اللہ بکم الیسر، اللہ تبارک و تعالیٰ تمہارے ساتھ آسانی کو چاہتے ہیں. ولا یرید بکم العسر، اللہ تبارک و تعالیٰ تمہارے ساتھ تنگی نہیں چاہتے. ولتکمل العدہ، تاکہ تم روزوں کی گنتی کو بھی پورا کر لو. ولتکبر اللہ، اور اللہ تبارک و تعالیٰ کی بڑائی بھی بیان کرو. علی ما ہداکم، اس بنیاد پر کہ اللہ نے تمہاری ہدایت دی ہے، اللہ نے تم کو ہدایت دی ہے، تمہاری رہنمائی کی ہے. لعلکم تشکرون، تاکہ تم لوگ شکر گزار بندے بن جاؤ. وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌ، اور جب میرے بندے میرے بارے میں پوچھتے ہیں، فَإِنِّي قَرِيبٌ، تو یاد رکھو یا میرے بندوں کو بتا دو کہ میں قریب ہوں. اجیب دعوت الداع، دعوت پکارنے والے کی پکار کو میں قبول کرتا ہوں. اذا دعانی، جب وہ مجھے پکارتا ہے. فَلْيَسْتَجِيبُوا لِي، چاہیے کہ وہ میری بات کو مانیں، وَلْيُؤْمِنُوا بِي، میرے اوپر ایمان لے آئیں، لَعَلَّهُمْ يَرْشُدُونَ، تاکہ وہ لوگ رہنمائی حاصل کر لیں. ایک آیت اور ہے جو اسی سے متعلق ہے. اُحِلَّ لَكُمْ لَيْلَةَ الصِّيَامِ الرَّفَثُ إِلَى نِسَائِكُمْ، تمہارے لیے روزوں کی رات میں اپنی بیویوں کے ساتھ بے ستر ہونا یہ حلال ہے. هُنَّ لِبَاسٌ لَكُمْ وَأَنْتُمْ لِبَاسٌ لَهُنَّ، وہ تمہارے لیے لباس ہے اور تم ان کے لیے لباس ہو. علیم اللہ انکم کنتم تختانون انفسکم، اللہ تعالیٰ جانتے ہیں کہ تم اپنے آپ میں خیانت کر رہے تھے. فتاب علیکم، اللہ نے تم پر توجہ فرمائی اور تمہاری مغفرت فرمائی. وعفا عنکم، اور تم سے درگزر فرمایا. فالآن باشروہن، اب تم ان سے مباشرت کر سکتے ہو. وابتغوا ما کتب اللہ لکم، اور تم تلاش کرو وہ اولاد جو اللہ نے تمہارے لیے لکھی ہے. وکلوا واشربوا، کھاؤ بھی اور پیو بھی. حتی یتبین لکم الخیط الابیض من الخیط الاسود من الفجر، یہاں تک کہ تمہارے لیے کالے دھاگے صبح میں فجر میں کالے دھاگے کے مقابلے میں سفید دھاگا واضح ہو جائے، یعنی رات کی سیاہی کے مقابلے میں دن کی سفیدی روشن ہو جائے تو اس وقت تک کھا سکتے ہو، اس کے بعد کھانا نہیں چاہیے. ثم اتم الصیام الی اللیل، پھر روزوں کو رات تک مکمل کرو. ولا تباشروہن وانتم عاکفون فی المساجد، اور جب تم مسجدوں میں اعتکاف کیے ہوئے ہو تو اپنی بیویوں سے قربت مت کرو. تلک حدود اللہ فلا تقربوها، یہ اللہ تبارک و تعالیٰ کی حدود ہیں، ان کے قریب مت جاؤ. کذلک یبین اللہ لکم آیاته للناس لعلہم یتقون، اسی طرح اللہ تبارک و تعالیٰ اپنی آیتوں کو بیان کرتے ہیں لوگوں کے سامنے تاکہ بندے جو ہے وہ متقی ہو جائیں. یہ تو چار پانچ آیات ابھی پڑھی گئی ہیں، ترجمہ کیا گیا ہے، یہ رمضان المبارک سے متعلق ہے. اس میں روزوں کے احکام ہیں، فدیے کے احکام ہیں، اور روزے کا ابتدائی وقت کیا ہے اس کا اللہ پاک نے ذکر فرمایا، اس کے شان نزول ہیں، تو وہ تو ہم ماہ رمضان المبارک میں سنتے ہیں. یہاں اگلی آیات کا جو ہے نا ان شاء اللہ العزیز ترجمہ اور مفہوم ذکر کیا جائے گا. اس کے بعد جو آیت ہے وہ یہ ہے، وَلَا تَأْكُلُوا أَمْوَالَكُمْ بَيْنَكُمْ بِالْبَاطِلِ، اور تم اپنے مال کو مت کھاؤ آپس میں، بِالْبَاطِلِ ناحق طریقے پر. وَتُدْلُوا بِهَا إِلَى الْحُكَّامِ، اور تم اپنے مقدمات کو حاکموں کے پاس نہ لے جاؤ. لِتَأْكُلُوا فَرِيقًا مِنْ أَمْوَالِ النَّاسِ بِالْإِثْمِ وَأَنْتُمْ تَعْلَمُونَ، تاکہ تم لوگوں کے مال کا ایک حصہ کھا سکو ناحق طریقے پر یا گناہ کے طور پر. وَأَنْتُمْ تَعْلَمُونَ، دراں حال ہے کہ تم جانتے بھی ہو. یہ آیت ہے. اللہ پاک نے اس آیت میں واضح طور پر جو حکم ارشاد فرمایا وہ یہ حکم فرمایا کہ بھئی ناحق طریقے پر ظلمن ناجائز مال کھانا یا ناجائز طریقے پر کھانا یہ جائز نہیں ہے. واضح اللہ پاک نے اس حکم کو ذکر فرمایا. رمضان المبارک کے ساتھ اس کی مناسبت کیا ہے؟ پچھلی آیات کے ساتھ اس کا ربط کیا ہے؟ کیا مناسبت ہے؟ تو علماء نے ان دونوں ماقبل کے مضمون میں اور اس آیت میں بڑا ہی اچھا ربط بیان فرمایا. وہ یہ ہے کہ رمضان کے مہینے میں اللہ تبارک و تعالی نے حلال چیزیں آدمی کے اوپر حرام کر دی ہیں. جیسے رمضان میں آدمی صبح سے لے کر شام تک کھا نہیں سکتا، عام دنوں میں تو کھانا جائز ہے لیکن روزہ کی حالت میں کسی کے لیے بھی کھانا جائز نہیں ہے، اور اتنی بڑی سزا ہے کہ اگر کوئی جان بوجھ کر کھا لیتا ہے تو 2 مہینے اس کو مسلسل روزے رکھنے پڑتے ہیں، پھر اس کی تلافی میں کفارہ تو یہی ہوتا ہے جان بوجھ کر روزہ توڑنے کا، اور بیچ میں ایک دن کا ناغہ کرنے کی بھی گنجائش نہیں ہے، مسلسل 2 مہینے روزے رکھنے پڑتے ہیں. ایک روزے کی وجہ سے 60 روزے گلے پڑ جاتے ہیں. پھر تو اسی طریقے پر پینا ہمارے لیے جائز نہیں ہے رمضان کے مہینے میں، بیوی سے قربت کرنا دن میں جائز نہیں ہے ہمارے لیے. تو جو چیزیں حلال تھیں اللہ نے حرام فرما دی. اب اس کے بعد اللہ تبارک و تعالیٰ اس آیت میں یہ حکم فرما رہے ہیں کہ حرام سے بچو. ربط ان میں یہ ہے کہ رمضان کے مہینے میں ہمارے لیے اللہ نے حکم دیا کہ بھئی حلال چیزیں تمہارے اوپر حرام کر دی گئی ہیں، اور آدمی اللہ کے حکم کی وجہ سے رکتا رہتا ہے، مکمل مہینہ اللہ کے حکم کی وجہ سے نہ کھاتا ہے نہ پیتا ہے، مکمل محتاط ہو کر رہتا ہے، ڈرتا ہے، خوف کرتا ہے کہیں روزہ نہ ٹوٹ جائے، کوئی چیز پیٹ میں نہ چلا جائے، پیٹ میں نہ چلی جائے. حتیٰ کہ کلی کر رہا ہوتا ہے تو محتاط ہو کر کرتا ہے کہ کوئی قطرہ نیچے نہ اتر جائے، ناک میں پانی چڑھا رہا ہوتا ہے تو بہت محتاط ہوتا ہے کہ کوئی قطرہ گلے میں نہ اتر جائے، روزہ ٹوٹ جائے گا. تو یہ محتاط ہو کر ایک مہینہ مکمل اللہ کے حکم کی وجہ سے آدمی ان چیزوں سے بچتا رہتا ہے. تو رمضان کے مہینے میں جو اللہ نے چیزیں حرام، جو حلال تھی وہ حرام کر دی ہیں، اور اس پر بندہ عمل کرتا ہے، آگے اللہ تبارک و تعالیٰ نے حرام چیزوں سے بچنے کا حکم دیا اس وجہ سے کہ جب حلال کو چھوڑنا تمہارے لیے آسان ہو گیا تو حرام کو چھوڑنا بدرجہ اولا آسان ہے تمہارے لیے. جب حلال تمہارے اوپر حرام ہوا تھا اور تم عمل کر رہے تھے تو حرام سے بچنا بھی تمہارے لیے بہت آسان ہے. پھر اور اللہ نے جو روکا ہے رمضان کے مہینے میں جن چیزوں سے روکا ہے وہ انسان کی عین ضرورت ہے. کھانا انسان کی عین ضرورت ہے, پانی انسان کی عین ضرورت ہے, اور ایسی ضرورت ہے کہ اس کے بغیر چارہ نہیں ہے, اس کے بغیر چارہ نہیں ہے, اور اس پر زندگی کا مدار ہے آدمی کی. تو جس ضرورت کو بندے نے, یعنی جو سب سے زیادہ اہم ضرورت ہے, جو جس پر زندگی کا مدار ہے, اللہ کے حکم کی وجہ سے جب بندہ اس ضرورت کو چھوڑ دیتا ہے اور اس کا لحاظ کرتا ہے, تو بقیہ جو اور چیزیں ہیں جو انسان کی ضرورت, انسان کی زندگی میں اس درجے کی ضرورت نہیں رکھتی ہیں, اس درجے کی حیثیت نہیں رکھتی ہیں, تو ان کا چھوڑنا تو ہمارے لیے بڑا آسان ہے. تو اس لیے اللہ تبارک و تعالیٰ نے ان آیات میں حکم فرمایا کہ بھائی حرام مال مت کھایا کرو آپس میں, ناحق طریقے پر کسی کا مال ہڑپ مت کر لیا کرو, اور یہ بہت آسان ہے. اور دین اللہ تبارک و تعالیٰ نے آسان ہی بنایا ہے, یہ بات ذہن میں رکھنے کی ہے. دین آسان ہے, ان الدین یسرن, اور قرآن پاک میں اللہ نے ذکر فرمایا کہ دین میں کوئی تنگی نہیں ہے. عیسیٰ علیکم فی الدین من حرج, دین میں کوئی حرج نہیں ہے. انما یرید اللہ, روزوں کے باب میں بھی اللہ نے یہی بات ذکر فرمائی ہے, یرید اللہ بکم الیسر, اللہ تمہارے ساتھ تو آسانی کو چاہتے ہیں, ولا یرید بکم العسر, اللہ تنگی کو نہیں چاہتے تمہارے ساتھ. اور جتنے احکام ہیں سب میں آپ غور کر لیں, حلال حرام سے متعلق ہوں, عبادات سے متعلق ہوں, عقائد سے متعلق ہوں, کسی بھی حکم کو اگر آپ لے لیں گے تو آپ کو اس کا آپ پورا اس تفصیل کے ساتھ اس کو پڑھیں, اس کو دیکھیں, تو سمجھ میں آ جائے گا کہ کتنا آسان حکم اللہ نے ہم کو دیا ہے اور ہم اس کو بڑا تنگ اور بڑا مشکل سمجھتے ہیں. مثال کے طور پر روزے ہی چل رہے ہیں یا رمضان میں ہم زکوٰۃ ادا کرتے ہیں, ان دونوں ہی عبادتوں کو لے لیں آپ. زکوٰۃ ادا کرنے کا ہم کو حکم دیا گیا, اللہ کے راستے میں مال خرچ کرنے کا حکم دیا, اللہ نے یہ نہیں فرمایا کہ بھائی جیسے ہی مال آ جائے تو پورا کا پورا صدقہ کر دو ہمارے راستے میں. اللہ نے فرمایا کہ پہلے اپنی ضرورتوں کو پورا کرو. زکوٰۃ یوں ہی واجب نہیں ہو جاتی, فرمایا کہ پہلے اپنی جو ضرورتیں ہیں وہ پوری کرو, کھانا پورا کرو, ضروریات زندگی جو تم کو خریدنی ہے وہ خریدو, گھر کے بلز ہیں وہ ادا کرو, بیوی بچوں کے خرچے ہیں وہ اٹھاؤ, آدمی کرتا ہے. پھر اس کے بعد بھی مال بچتا ہے تو اللہ پاک یہ نہیں فرماتے ہیں کہ اتنا مال بچا ہوا ہے پورا کا پورا ہمارے راستے میں ابھی دے دو. اللہ پاک فرماتے ہیں کہ ٹھیک ہے اگر بچ جائے تو رکھو, اس کو رہنے دو, مال رہ جاتا ہے. پھر ایک سال تک مال رکھا ہوا رہتا ہے آدمی کی ملکیت میں, ایک سال گزرنے پر اللہ تبارک و تعالیٰ دیکھتے ہیں یا بندہ یہ دیکھتا ہے, اللہ پاک کا حکم یہ آتا ہے کہ بھائی اب اس میں سے اللہ کے راستے میں نکالنا ہے. یہ نہیں فرمایا کہ بھائی ایک سال تک تمہارا مال جمع ہے یہ پورا کا پورا اٹھا کر ہمارے لیے دے دو کیونکہ تم نے خرچ ہی نہیں کیا, اس کو استعمال ہی نہیں کیا, بلکہ اللہ تبارک و تعالیٰ فرماتے ہیں کہ یہ پورا نہیں دینا ہے, اس میں سے تم کو دینا ہے 2.5%. جو مال ایک سال سے آپ کے پاس رکھا ہوا ہے اس پر سال گزر گیا اور وہ بھی پورا دینا نہیں, سال گزرنے کا مطلب یہ ہے کہ مال ایسا ہے کہ ہماری اس کی ہم کو ضرورت نہیں ہے, پھر آپ نے چیا ہی نہیں ہے اس کو, پھر اس کے بعد اللہ تبارک و تعالیٰ نے آنی ہے فرمائی کہ پورا بھی نہیں دینا ہے, 2.5% دینا ہے, 100 روپے میں سے 2.5 روپے آپ کو دینے. تو آدمی اگر غور کرے گا تو سال میں جو مال ضرورت سے زائد ہے, ایک سال لکھا ہوا ہے جس کو ہاتھ لگانے کی ضرورت نہیں ہے, اس میں سے بھی سال گزرنے کے بعد اللہ اور پھر ساری ضروریات میں خرچ کیا گیا ہے اور قرض آدمی نہیں ہے, تو اس وقت اللہ تبارک و تعالیٰ فرماتے ہیں کہ میں اس کا 2.5% زکوٰۃ میں دے دو, تو یہ کس کے لیے کیا مشکل ہے؟ شریعت کا حکم ہے زکوٰۃ نکالنے کا, لوگوں کے لیے بار ہے, مشکل ہے؟ بار نہیں ہے, یہ اللہ نے آسان بنایا ہے. روزے رکھنے کا اللہ نے یہ حکم نہیں دیا کہ بھائی سال کے 12 مہینے روزے رکھو, نہیں, اللہ نے فرمایا کہ سال میں 1 مہینے روزے رکھنا ہے وہ بھی, اور 11 مہینے تک اللہ تبارک و تعالیٰ نے کھانے کا حکم دیا کہ کھاؤ, اور روزوں کی عادت رہے اس لیے وقتاً فوقتاً کچھ نہ کچھ روزے اللہ تبارک و تعالیٰ نے رکھ دیا کہ بھائی عرفات کا روزہ رکھ لے آدمی, محرم کا روزہ رکھ لے, فلاں روزہ رکھ لے, عاشورے کا روزہ رکھ لے, شعبان میں کچھ اگر روزے رکھنے ہو تو وہ رکھ لے. مکمل اگر عبادت اگر اللہ تبارک و تعالیٰ ہمارے اوپر لازم کر دیتے, اور حق بھی ہے کہ مکمل عبادت تو اللہ تبارک و تعالیٰ کی کرنی ہے اور ہمیشہ کرنا ہے, غلط کر دیتے اللہ تبارک و تعالیٰ کے روزے رکھنا رکھنا ہے تو کھاتے کیسے, کماتے کیسے, عبادت کیسے کرتے, اور آدمی کیسے زندگی گزارتا؟ تو فرمایا کہ پورے پورے سال میں 1 مرتبہ روزہ رکھنا ہے تم کو, مسلسل روزے رکھنے کا حکم نہیں ہے. تو یہ جو احکام ہیں اللہ تبارک و تعالیٰ نے آسانی والے دیے ہیں. اسی طریقے پر مال سے متعلق جو عبادات ہوں یا عقائد ہوں, یا پھر مال سے متعلق ہوں, حقوق سے متعلق ہوں, بیوع سے متعلق ہوں, ملازمت سے متعلق ہوں, جاب سے متعلق ہوں, سارے کے سارے جو ہے نا مسائل آسان ہیں, سارے کے سارے احکام آسان ہیں. بچنے کا حکم دیا گیا, بھائی علماء بہت سخت ہیں, دین بہت سخت ہے, مارکیٹ میں جو ہے نا کوئی جاب کرنا بڑا مشکل ہے کہ بھائی یہ نہ جائے تھے, یہ نہ جائے تھے, یہ نہ جائے تھے, یہ نہ جائے تھے, یہ حرام ہے, یہ فلاں ہے, یہ فلاں ہے. حالانکہ اصولاً اگر دیکھا جائے تو جائز طریقے بے شمار ہیں, ناجائز طریقے محدود ہیں. ہماری جو گنڈیا اگر اٹکتی ہے وہ ناجائز میں آ کر اٹکتی ہے, हम रास्ता वही चुनते हैं जिससे मना किया गया, दिन तंग नजर आता है, ये है मसला। अल्लाह सूर से मना किया, हम सूर में हाथ डालते हैं। अल्लाह तबारक व ताला ने कीमार से, रिबा से मना, कीमार से मना फरमाया, हम कीमार में हाथ डालते हैं। अल्लाह तबारक व ताला ने रिश्वत से मना फरमाया, उसमें हमारा हम हाथ डालते हैं। अल्लाह तबारक व ताला ने और तरीके से ममानात फरमाई है, उसमें हम हाथ डालते हैं। लेकिन उसके बदले में क्या दुनिया में ये चार ही तरीके के, पांच तरीके के या 10 तरीके ही के कारोबार या मुलाजमत इसी नोयत की होती है, हजारों होती हैं। चंद बुनियादी शरीयत के उसूल हैं कि जो हमारे लिए मना है हम उसी में अपना हाथ डालते हैं, जिसकी वजह से हमको ये तंगी महसूस होती है कि भाई हमारे लिए मुश्किल है। तो शरीयत में जो करने का भी हुक्म दिया गया या न करने का हुक्म दिया गया, अवामिर हैं जो नहीं है, जो हलाल है जो हराम है, वो बहुत आसान है। हमारी अपनी फिक्र के एतबार से, हमारी अपनी सोच के एतबार से हमने चीज़ों को अपने ऊपर तंग बना लिया। तो अल्लाह तबारक व ताला फरमाते हैं कि या अय्युहल्लज़ीना आमनू वला तअकुलू अमवालकुम, ऐ लोगों अपने मालों को मत खाओ आपस में, बैनकुम आपस में, बिल बातिल ना हक तरीके पर, बातिल तरीके पर। बातिल की एक तो सूरत यह है कि भाई जो नाजायज जो जो माल है दुनियावी एतबार से, आम जहनों के एतबार से भी देखेंगे अगर आप, तो कुछ तरीके वो हैं जो जायज़ हैं, कुछ तरीके वो हैं जो नाजायज़ हैं, दुनिया वालों की नज़र में ही बुरे हैं, दुनिया वालों की नज़र में भी अच्छे हैं। आदमी तिजारत करे, बिजनेस करे, नौकरी करके माल कमाए खाए, आसान है। कोई भी बिजनेस कर ले, कोई फ्रूट बेच ले, कोई दुकान और लगा ले, होटल का बिजनेस कर ले या कोई और चीज़ कर ले, जायज़ है, कोई इसको बुरा नहीं कहता। इसी तरीके पर चोरी करके किसी का माल ले ले, दुनिया वाले भी, शरीयत में ही बुरा है, दुनिया वाले भी बुरा कहते हैं। गसब कर ले, दोनों की नज़र में बुरा है। हड़प कर ले, दोनों की नज़र में बुरा है। रिश्वत दे, हुकूमत की भी नज़र में बुरा है, लोगों की नज़रों में भी बुरा है। तो ये तो इसमें दाखिल है ही, लेकिन कुछ वो हैं तरीके कि जो यानी दुनिया वालों की नज़र में तो बुरे नहीं है लेकिन शरीयत की नज़र में बुरे हैं, उनको भी छोड़ना ज़रूरी है। और बिलबातिल के अंदर ये दोनों दोनों तरीके दाखिल हैं कि नाहक तरीके पर माल खाना, चाहे वो दुनिया वालों की नज़र में बुरा हो, वो भी जायज़ नहीं है शरीयत के साथ साथ। और बाज़ तरीके वो हैं जो शरीयत के एतबार, यानी दुनिया वालों के एतबार से तो जायज़ होंगे लेकिन शरीयत के एतबार से जायज़ नहीं है, तो वो भी छोड़ना पड़ेगा आपको। क्योंकि शरीयत जो है ना, जिन चीज़ों को मना करती है तो उनमें लोगों ही का नुकसान है। सूद से मना फरमाया है अल्लाह तबारक व तआला ने, सूद को हराम करार दिया कुरान पाक के अंदर, तो अल्लाह का कोई फ़ायदा इसके अंदर नहीं है, मखलूक का फ़ायदा है इसमें कि इस मामले को छोड़ो। कीमार को शरीयत ने, जुबे को अल्लाह तबारक व तआला ने हराम करार दिया है, तो ये हराम करार देना अल्लाह का इसमें कोई फ़ायदा नहीं है, नबी का कोई फ़ायदा नहीं है, उलमा का कोई फ़ायदा नहीं है। हम तो फतवा सुना देते हैं, उलमा ही कराम मसल बता देते हैं, इनका तो एक पैसे का फ़ायदा नहीं है। फ़ायदा तो लोगों का है, ये लोग समझते नहीं है। सूद लेते लेते आप अंदाज़ा लगाएं कि भाई सूद लेने वाले आज कैसे हो गए, और सूद देने वाले थक जाते हैं सूद देते देते। बैंकों का सूद अदा करते करते किसी ने कारोबार के लिए कर्ज ले लिया, किसी ने अपनी मुलाजमत, किसी ने घर के लिए कर्ज ले लिया, किसी ने गाड़ी के लिए कर्ज ले लिया, किसी ने किसी और चीज़ के लिए कर्ज ले लिया, आप सूद पे सूद अदा करते जा रहे हैं। अच्छा, फिर उनका वसूल करने का जो तरीका होता है, तो पहले सूद वसूल करते हैं बाद में असल रकम लेते हैं बैंक वाले, पहले सूद वसूल करते हैं बाद में असल रकम लेते हैं, पहले सूद अदा हो रहा है हमारा। ताखिर हो गई तो जो हमारी रकम है उस पर भी सूद देना है, और जो सूदी रकम है उस पर भी सूद लगता है। आज तो शरीयत ने जो हराम करार दिया है वो इस वजह से हराम करार दिया है कि इसमें आवाम आवाम का बहुत ज़्यादा नुकसान होता है और आवाम परेशान हो जाती है। आदमी कर्ज इसीलिए कर्ज देने की तालीम है शरीयत में कि भाई आदमी कर्ज दे, उसकी तरगीब आई है, कर्ज हसना दे आदमी, और सूद से मना किया गया। तो शरीयत के ये जो अहकाम हैं, ये तो अल्लाह तबारक व तआला ने जो मना फरमाए हैं लिए, और चाहे वो हमारी समझ में आए चाहे हमारी समझ में आए, तरीके पर जो माल खाने से मना किया गया है, तो कुछ वाज़ह तरीके हैं जिनसे मना किया गया वो भी उसमें दाखिल हैं। और वो हमारी नज़र में तो बुरे नहीं है लेकिन शरीयत की नज़र में बुरे हैं, तो उनसे भी बचना हमारे लिए ज़रूरी है। ये दोनों चीज़ें इसमें दाखिल हैं। अल्लाह तबारक, ये वो ही, ये वही मोतबर हैं जो अल्लाह तबारक व तआला ने बयान फरमाई, जो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाई है। इसका इख्तियार बंदों को नहीं है कि हलाल को हराम कर दें, हराम को हराम कर दें, या हलाल और हराम का मियार इंसानों के हाथ में अल्लाह ने नहीं रखा। और इसीलिए जब नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने किसी चीज़ को अपने ऊपर मना फरमा लिया था, अल्लाह ने कुरान पाक में आयत नाज़िल फरमा दी, या अय्युहन नबी लिमा तुहर्रिमु मा अहल्लल्लाहु लक, ऐ नबी जो चीज़ें अल्लाह ने आपके लिए हलाल करार दी हैं आप उसको हराम नहीं कर सकते, क्यों हराम कर रहे हो अपने ऊपर। तो इसका वही मेयार मोतबर है जो शरीयत में बयान किया गया, जो कुरान और सुन्नत में बयान किया गया। अवाम के लोगों के हाथ की चीज़ है ही नहीं है, ना कोई कानून जो है ना इस तरह का कानून बना सकता है। वजह यही है कि भाई हलाल और हराम का मेयार आप किस एतबार से तय करेंगे, कहाँ के लोगों के एतबार से तय करेंगे? जब आप हलाल और हराम का मेयार तय करेंगे तो सारी दुनिया के लोगों को सामने रखकर आपको तय करना पड़ेगा। हर जगह के एतबार से तो हलाल और हराम का मेयार अलग अलग नहीं होगा कि भाई यहाँ ये चीज़ हलाल है, वहाँ हराम, यहाँ जायज़ है वहाँ नाजायज़। और सारी दुनिया के लोगों, उनके मिजाज, उनकी ज़रूरियात, उनके अहवाल, उनकी तबीयत, उनकी आदत, उनकी अकल, उनकी फहम, इसको सामने रखते हुए हलाल और हराम के कानून अगर लोग बनाएंगे तो वो कानून जो है ना, वो इंसाफ वाले कानून नहीं होंगे, वो जुल्म वाले कानून बन जाएंगे। अमन को कायम करने के लिए, माशी निज़ाम में अमन पैदा करने के लिए अल्लाह तबारक व ताला का बनाया हुआ ही कानून कारगर हो सकता है, वही कानून नाफिज हो सकता है, वही कानून चल सकता है। इसीलिए अल्लाह तबारक व ताला ने हलाल और हराम के कायदे और कानून जिक्र फरमाए, हमारे हाथ में है ही नहीं। तो फरमाया कि वला ताकुलू अमवालकुम बैनकुम बिल बातिल, ए लोगो नाहक तरीके पर जो है माल मत खाया करो, वतुद्रू बिहा इलल हुक्काम लितअकुलू फरीकन मिन अमवालिन नास, और अपने दमाद को नाहक तरीके पर हाकिमों के पास मत ले जाया करो कि लोगों के मालों को हड़प कर सको और खा सको। ऐसा होता है आमतौर पर, ये हमारे पास ये बड़ा ही गलत तसव्वुर है। किसी के पास देखा, यानी मामला अगर आपस में बैठकर तय करने के लिए जाएंगे तो एक फरीक को पता चल जाएगा कि मेरे हक में फैसला होने वाला है, दूसरे फरीक को पता चल जाएगा कि मेरे हक में फैसला नहीं होने वाला है, वो कोर्ट में जाता है। फिर शरीयत में आएंगे तो शरीयत के एतबार से फैसला मेरे खिलाफ में होगा तो कोर्ट में जाएगा, कि वहां जाएंगे तो फैसला मेरे हक में होगा। कभी ऐसा होता है कि रिश्वत देने की जरूरत पड़ती है फैसला अपने हक में करवाने के लिए, यहां पर अल्लाह तबारक व ताला यही सूरत जिक्र फरमा रहे हैं कि हाकिमों के पास ले जाओ, उनको रिश्वत दे दो और नाहक तरीके पर उनके उनके सामने फैसला करवा कर नाहक माल ले लो, ये जायज नहीं है तुम्हारे लिए, इससे बचना है। और असल में हुआ इसका वाकया, इसका शान नुज़ूल यही है कि आप सल्लल्लाहु अलैहि वसल्लम के बाद दो सहाबा आए, जमीन के बारे में किसी बारे में झगड़ा हो गया, तो हुजूर ने एक सहाबी ने एक ने दावा कर दिया कि उन्होंने मेरी जमीन हड़प कर ली है। तो हुजूर ने दावा दलील पूछी, पूछा कि भाई कोई गवाह है, कोई सबूत है तुम्हारे पास? तो कहने लगे कि नहीं है। दूसरे ने कहा, आप सल्लल्लाहु अलैहि वसल्लम ने दूसरे से फरमाया कि भाई तुम कसम खा सकते हो? तो उसने कहा कि हाँ मैं कसम खा लूंगा, क्योंकि शरीयत का उसूल यही है, जब कोई आदमी किसी पर दावा करता है तो उसको सबूत पेश करना होता है, गवाह पेश करना होता है कि भाई इस काम के लिए गवाही है या नहीं है। गवाही है तो फिर शरीयत उसके हक में फैसला करेगी, गवाही नहीं है तो नहीं करेगी। अलबैना तो अलल मुद्दई वल यमीन अला मन अनकर, गवाह नहीं है तो फिर दूसरे फरीक से कसम खिलवाई जाएगी, वो कसम खाकर कहेगा कि मैंने लिया है या मैं नहीं लिया है, जो भी है, तो दूसरा कसम खाने के लिए तैयार हो गया। तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने उस पर लानत फरमाई कि भाई झूठी कसम खाकर अगर अपने हक में फैसला अपने हक में फैसला ले लोगे तो कियामत में अल्लाह तबारक व ताला से नाराजगी की हालत में मिलना पड़ेगा। तो उसने कसम खाने से इनकार कर दिया कि या रसूल अल्लाह, नहीं, मैं जो है इस मामले में कसम नहीं खा सकूंगा। फिर उस मौके पर अल्लाह तबारक व ताला ने आयत नाजिल फरमाई कि लोगों इस तरीके पर झूठ कहकर नाक फैसला मत करवाओ और अपने हक में जो है ना फैसला मत करवाओ। और ये बात हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने इशारा फरमाई कि ऐसा हो सकता है कभी कभी, कभी कभी ऐसा हो सकता है कि लोग मेरे सामने दो फरीक आ जाएं और दोनों में से एक जो है ना फसीहुल लिसान हो, बात अपने अच्छे अंदाज में पेश कर सकता हो और मीठी जबान वाला हो, फसीहु बलीग हो, और गवाही और उसके कहने की वजह से मुकदमा उसके हक में चला जाए, फैसला उसके हक में हो जाए और वो हक पर ना हो तो माल ले सकता है। तो हुजूर ने फरमाया कि अगर कभी ऐसा हो जाए और मैं फैसला कर दूं उसके जाहिरी उसकी बात को देखकर, उसके फसीह और बलीग होने को देखकर, उसके बात के अंदाज को देखकर, कलाम के अंदाज को देखकर, और वो नाहक हो, तो फरमाया कि भाई नाहक होने के बावजूद माल न ले ले अगरचे कि मेरा फैसला हुआ हो, क्योंकि अगर वो लेगा तो वो जहन्नम का टुकड़ा जो है ना वो ले रहा होगा, फिर जहन्नम का हिस्सा वो ले रहा होगा अपने हक में। तो इस आयत में एक बात यह भी मालूम हुई है, एक हुक्म यह भी मालूम हुआ कि मुकदमे का फैसला जब किसी काजी के पास जाए, अमीर के पास जाए, मुसलमान के पास जाए, किसी के पास जाए नाहक तरीके पर, तो लेना, यानी काजी जो है ना उसके हक में हक के तरीके पर फैसला करेगा तो वो ले सकता है। लेकिन अगर अमीर या काजी या सुल्तान फैसला करता है जाहिरी एतबार से, चाहे जो भी हो, है अगर फरीक नाहक और वो जुल्मन ले रहा हो, तो शरीयत में उसकी गुंजाइश नहीं है अगरचे कि फैसला उसके हक में हो चुका हो। इस आयत में यही हुक्म बयान किया गया। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तो अल्लाह तबारक व तआला ने फरमाया कि वतुद्रू बिहा इलल हुक्काम, अपने इन मुकदमात को जो है हाकिमों के पास न ले जाया करो, लिताकुलू फरीकन मिन अमवालिन नास, ताकि लोगों के माल को तुम खा सको, लोगों के माल का एक हिस्सा खा सको, बिल इसमें नाहक तरीके पर या गुनाह के तरीके पर, वअंतुम तअलमून, ज़रा है ना कि तुम जान भी रहे हो, यानी नाहक हूँ फिर भी जो है ना ले जाए तो तुम मुकदमा लेकर चले गए। और यही सूरत हाल है उमूमन, हमारे शरिया बोर्ड में भी यही होता है, फैसला अगर किसी के हक में नहीं, कोर्ट में चले जाते हैं, फिर चाहते ये हैं, इस नीयत से आते हैं कि भाई फैसला हमारे हक में हो। इस नीयत से कोई भी आदमी नहीं आता है कि भाई कुरान और सुन्नत की नज़र में जो फैसला है वो मुझे मंजूर होगा। नीयत हमारी ये होनी चाहिए ना, भाई मेरा इसमें हक बन रहा है नहीं बन रहा, मैं इसमें मेरे ऊपर कितना मेरा हक है या नहीं है, तो मेरा कितना हिस्सा है, कितना मैं दूंगा कितना मैं लूंगा, जो शर्त है वो मैं तस्लीम करूंगा, ये होना चाहिए। और कुरान पाक में अल्लाह ने फरमाया कि फला वरब्बिक ला युमिनून हत्ता युहक्किमूक फी मा शजर बैनहुम थुम्मा ला यजिदू फी अनफुसिहिम हरजन मिम्मा कदीत व युसल्लिमू तस्लीमा। अल्लाह के तुम्हारे रब की कसम है, वो लोग उस वक्त तक मोमिन नहीं हो सकते जब तक कि आपको किसी मामले में फैसल बनाए, आप उनके दरमियान में फैसल के बाद तुम्हारा मुतमईन न हो, मोमिन नहीं है। कुरान और सुन्नत का फैसला आने के बाद मोमिन होना भी, उस पर मुतमईन होना ये भी आदमी की जिम्मेदारी है। अल्लाह का फैसला है वो तो मुझे मानना है। अब कभी फैसला मेरे हक में होगा, कभी फैसला मेरे हक में नहीं होगा, लेकिन जो भी अल्लाह का फैसला होगा वो तो मानना जरूरी है आदमी के लिए। थुम्मा ला यरिदू फी अनफुसिहिम हरजन मिम्मा कदैता, ए नबी आपने जिस चीज में फैसला फरमा दिया है उस पर उनका मुतमईन होना जरूरी है। अगर उनके अंदर पैदा हो गया, तंगी पैदा हो गई नबी के फैसले के बारे में, तो फरमाया कि ला यूमिनून, वो मोमिन नहीं हो सकते फिर। और हमारे साथ में होना है, हमारे खिलाफ नहीं होना है, माल उनको मिलना है हमारे खिलाफ में नहीं होना है। खुला के मसाइल हों, तलाक के मसाइल हों, मीरास के मसाइल हों, बिजनेस के मसाइल हों, इसी नीयत से आ रहे हैं हम लोग। तो ये हमारे लिए जरूरी है बुनियादी तौर पर कि फैसल के पास जब जाएंगे, एक तो यह है कि हक पर होना भी है, दूसरा यह है कि जो फैसला हो हम उसको तस्लीम करें कुरान और सुन्नत का। क्योंकि अगर नाहक तरीके पर माल खाएंगे तो क्या होगा, होगा ये उसके भाई रहे हैं फिर, ना उसकी दुआएं कबूल होंगी। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना, नेक आमाल का सुदूर नहीं हो सकता। अल्लाह पाक ने फरमाया कि या अय्युहर रसूलु कुलू मिनत तय्यिबाति वअमलू सालिहा, ए रसूलो पाकीज़ा ग़िज़ाएं खाओ, पाकीज़ा चीज़ें खाओ, वअमलू सालिहा नेक आमाल करो। उलमा ने लिखा है कि पाकीज़ा चीज़ें खाने के बाद ताला ने हुक्म दिया है, उसमें इस जानिब इशारा है कि पाकीज़ा ग़िज़ा खाने के बाद ही नेक आमाल का सुदूर हो सकता है आदमी से। नेक आमाल से मुराद है वो आमाल जो अल्लाह की बारगाह में कबूल हो जाए, क्योंकि बाद दफ़ा आमाल तो जाहिर में अच्छे हो रहे होते हैं लेकिन अल्लाह की बारगाह में कबूल होना ज़रूरी नहीं है। जाहिर में तो नेक अमल है, जाहिर में तो अच्छा अमल है, तो नेक अमाल की, ऐसे अमाल की जो अल्लाह के यहाँ मकबूल हो जाए, तौफीक मिलेगी पाकीज़ा ग़िज़ा खाने से, हलाल ग़िज़ा खाने से। हलाल ग़िज़ा खाने का अहतमाम करेंगे, दुआएं कबूल होंगी। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि एक बंदा वो होता है कि जो अल्लाह तबारक व तआला की बारगाह में हाथ उठाकर गिलागुज़ारी कर रहा है, रो रहा है, आंसू बह रहे हैं, परागंदा बाल है, कपड़े फुलां हैं फुलां हैं, जो भी है जिस हालत में भी है, जो नियाज कर रहा है, लेकिन उसकी दुआ अल्लाह की बारगाह में कबूल नहीं हो रही। क्यों नहीं हो रही है कबूल? इस वजह से नहीं हो रही है कि भाई उसका खाना भी हलाल नहीं है, उसका पीना भी हलाल नहीं है, उसका पहनना भी हलाल नहीं है, कोई चीज़ उसकी हलाल नहीं है, चाहे जितना रो ले अल्लाह की बारगाह में कबूल नहीं होगा वो। और एक हदीस में फरमाया कि कुल्लु लहमिन अमतहु सहदु फन्नार व औला बिही, कि हर वो जिस्म या हर वो गोश्त जो हराम से पलता और बढ़ता है तो वो जहन्नम का हकदार है। एक मरतबा एक सहाबी ने कहा कि या रसूल अल्लाह, मेरे लिए दुआ फरमाइए कि अल्लाह तबारक व ताला मेरी दुआएं कबूल फरमाए, मैं मुस्तजाबुद दावात बन जाऊं, जो भी दुआ करूं तो अल्लाह की बारगाह में कबूल हो जाए। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि भाई हलाल खाने का एहतमाम करो, मुस्तजाबुद दावात बन जाओगे तुम। तो हलाल इंतहाई अहम चीज़ है हमारे लिए, और ख़ास तौर पर यहाँ के माहौल में बहुत ज़रूरी है। क्या चीज़ हमारे पेट में जा रही है, क्या चीज़ नहीं जा रही है, हर बाजार में मिलने वाली चीज़ हलाल नहीं है, और हलाल के नाम पर हराम लोग बेच रहे हैं, आए दिन खियानत होते रहती है ना। HMS के जो ऐलानात आते हैं वो यही है, किसी का सर्टिफिकेशन दिया जा रहा है तो किसी का छीना भी जा रहा है, किसी को रिवोक भी किया जा रहा है। क्यों? हलाल के नाम पर हराम बेच रहे हैं, जब यह हलाल नहीं होता मशीन स्लॉटर बेचते हैं, कोई और बेचते हैं। बल्कि यहाँ पर अगर आप देखेंगे तो स्टोर्स में, वॉलमार्ट के अंदर या कॉस्को वगैरह के अंदर जाएंगे तो खिंजीर के पैक पर भी, गोश्त के पैक पर भी लिखा हुआ है कि भाई हलाल है, वो खिंजीर पर लगा हुआ है, ये सूरत हाल है। और उम्मत को इस तरह धोखा देकर खिलाया भी जा रहा है। फिर ये चीज़ें उसे जो है कई चीज़ों में मिलाई जाती हैं, जानवरों की चीज़ें मिलाई जाती हैं, खिंजीर की चीज़ें मिलाई जाती हैं, मुर्दा जानवरों की चीज़ें मिलाई। तो इसलिए हर चीज़ खाने की नहीं होती, मार्केट में जो नज़र आ जाए तो उसको खाना ज़रूरी नहीं है। अल्हम्दुलिल्लाह यहाँ फैसिलिटीज़ हैं, सहूलियात हैं, दीनी इदारे हैं, अहले हक काम कर रहे हैं, उन पर एतमाद करके जो है ना आदमी उनके बताए और रास्ते पर चलेगा तो इंशाल्लाह अल्लाह की तरफ से उम्मीद है कि थोड़ा मोहतात रहेगा। तो इसलिए गोश्त का मसला नहीं है, गोश्त के अलावा बहुत सारे केक्स होते हैं, बहुत सारे कैंडीज होते हैं, बहुत सारे चिप्स होते हैं, वो सही नहीं होते। उनके बारे में थोड़ा सा पढ़ लो, उसके इंग्रेडिएंट्स पे अगर आप नज़र डालेंगे तो पता चलेगा कि भाई कौन सी चीज़ें हम इस्तेमाल कर सकते हैं, कौन सी नहीं कर सकते हैं। हर बेकरी में जाकर हर मीठी चीज़, इसमें क्या होगा, ये तो ब्रेड है इसमें क्या हो सकता है, ये तो केक है इसमें क्या हो सकता है, ये तो इसमें क्या हो सकता है, ये कैंडी है इसमें क्या हो सकता है, बहुत कुछ हो सकता है, बहुत कुछ हो सकता है, पेट में चली जाएगी तो फिर उसके बाद पता चलेगा। यूसुफ के जमाने में एक मरतबा उस मशहूर था कि भाई कुछ अल्लाह वाले ऐसे हैं, जमात है उनकी बात आता है, जब वो दुआ करते हैं किसी हक में तो अल्लाह पाक उनकी दुआ को रद्द नहीं फरमाते। फिर तो उसको अपनी हुकूमत के बारे में डर हो गया कि कहीं लोग जाकर अगर उनसे दुआ करवा लें तो मेरा तख्ता तो पलट जाएगा। फिर तो एक मरतबा उसने दावत की, दावत करने के बाद उन सारे बुजुर्गों को बुलाया, दस्तरखान लगाया, खाना खिला दिया, उसके बाद रुख्सत करके कहने लगा कि अब मैं मुतमईन हो गया, मैंने उनके पेट में हराम का लुकमा पहुंचा दिया है, अब मैं मुतमईन हूं कि अगर मेरे खिलाफ बद्दुआ भी करेंगे तो उनकी दुआ बद्दुआ कबूल नहीं होगी। तो इस वजह से मेरे दोस्तों जो बात जहन में रखने की है वो ये है कि भाई हलाल और हराम से मुतालिक हमको बहुत ज्यादा केयरफुल होना है। बहुत सी चीजें हलाल है वो खाए आदमी, और इतनी ज्यादा चीजें हमारी मार्केट में है कि मसला यही है। आमतौर मैं यही बात कहता हूं कि भाई हम जो है आमतौर पर उन्हीं चीजों पर नजर दौड़ाते हैं, उन्हीं चीजों में हाथ डालते हैं जिनमें शक और शुबा होता है, उसके मुतबादिल कई चीजें हलाल मौजूद होती हैं, उसको छोड़कर हम उसमें नजर डालते हैं, उस पर हमारी तवज्जो होती है, उस पर हमारा हमारा जी ललचाता है। तो बहरहाल अल्लाह तबारक व तआला फरमाते हैं कि वला ताकुलू अम्वालकुम बैनकुम बिलबातिल, ऐ लोगो आपस में अम्बाल को मत खाया करो नाहक तरीके पर, जुल्म करके, गसब करके, रिश्वत के जरिए, जो भी नाहक तरीका जो शरीयत ने नाजायज करार दिया है उस तरीके पर माल का, यानी माल कमाना और माल का खाना, या माल, अच्छा खाना मुराद नहीं है यहाँ पर, इस्तेमाल करना मुराद है कि इस्तेमाल जायज नहीं है। बहुत सी चीज़ें वो होती हैं कि जो खाने से ताल्लुक नहीं रखती, आप गसब करके नाजायज किसी तरह किसी से कोई चीज़ छीन लें और पहन लें, कपड़े हैं आपने जो है ना छीन कर पहन लिए, कोट है आपने चुरा कर रख लिया, फोन है आपने चुरा कर अपने पास रख लिया, खा तो नहीं रहे हैं लेकिन उसका इस्तेमाल करना भी जायज़ नहीं है। तो बातिल में ये सारे तरीके दाखिल हैं जो शरीयत में मना करदा है। तो फरमाया कि इस बातिल तरीके पर, नाहक तरीके पर अपने अम्वाल को मत खाया करो, व तुदलू यहा इलल हुक्काम, और अपने इन मुकदमात को अपने फैसलों हाकिमों के पास न ले जाया करो, लिताकुलू फरीकन मिन अम्वाल अन्नास, ताकि तुम लोगों के मालों का एक हिस्सा खा जाओ गुनाह के तौर पर, वान तुम तालमु दराह ले, तुम जान रहे हो। अल्लाह अल्लाह तबारक व तआला मुझे और आपको सही इल्म सही अमल की तौफीक नसीब फरमाए। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, अल्लाहुम्मा सल्ली अला सय्यिदिना मौलाना मुहम्मद व अला आलि सय्यिदिना मौलाना मुहम्मद व बारिक व सल्लम। ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم إنا نسألك علما نافعا وعملا صالحا ورزقا حلالا طيبا وشفاء من كل داء. ربنا تقبل منا إنك أنت السميع العليم، وتب علينا إنك أنت التواب الرحيم، وصلي وسلم وبارك على سيد المرسلين وعلى آله وأصحابه أجمعين، والحمد لله رب العالمين.